तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
ब्रिस्बेनका उज्जवल पौडेलले क्यान्सरसँग रहेको आफ्नो अनुभवबाट समुदायमा जनचेतना फैलाउने तथा सहयोग प्रदान गर्ने काम गर्छन्। सन् 2014 पढ्नका लागि अस्ट्रेलिया आएका पौडेललाई 20 वर्षको उमेरमा ब्लड क्यान्सर भएको थाहा भएपछि उनको जिन्दगीले एक नसोचेको मोड लिन पुगेको थियो। सफल उपचारपछि अहिले क्यान्सर रहित रहेका पौडेल सिम्पली ह्युमन सुपर हिरोज विदाउट केप्स नामक गैर नाफामूलक संस्थाबाट नेपाली तथा अन्य पृष्ठभूमिका समुदायहरूलाई क्यान्सरको विषयमा सहयोग प्रदान गर्छन्। उनको यात्राको बारेमा पौडेल र सिम्पली ह्युमन सुपर हिरोज विदाउट केप्सकी संस्थापक प्रेरणा पाहवासँग गरिएको कुराकानी सुनौं।
उज्जवलजी, प्रेरणाजीसँग चाहिँ तपाईँको भेट पहिलो पटक कहिले र कुन सन्दर्भमा भएको थियो?
एक्चुली यो चाहिँ अलिकति हाम्रो यादगार नै छ। हाम्रो पहिलो भेट चाहिँ मेरो यो प्रेरणाजीसँगको भेट चाहिँ म बिरामी हुनुभन्दा अगाडि पनि चाहिँ हाम्रो फोन कन्भर्सेसन अनि पर्सनल्ली वान अन वान भेट चाहिँ भएको थिएन। तर मेरो पहिलो भेट चाहिँ प्रेरणाजीको बहिनीसँग चाहिँ हामी म सँगसँगै एउटा नान्डोज रेस्टुरेन्टमा चाहिँ काम गर्थेँ प्याडिङटनमा। अनि त्यसरी हुँदाहुँदै हाम्रो चाहिँ फोन कन्भर्सेसन त्यसरी भएको थियो पहिलो चिनाजानी चाहिँ। तर पछि चाहिँ एकैचोटि म बिरामी भइसकेपछि मेरो साथी उहाँको बहिनीको थ्रुबाट चाहिँ प्रेरणाजीसँग चाहिँ भेट भएको हो मेरो आफ्टर माई डायग्नोसिस एन्ड थ्रु आउट माई ट्रिटमेन्ट टाइम।
Just reached out to him to ask, like, you know, how I can help him further for his treatment and things like that. So that's how I met Ujjwal.
So Ujjwal ji, tapai chai kun saal ma Australia aunu bhayeko thiyo?
Ma 2014 ko March ma Australia aayeko pahilo chuti student visa ma.
Ani aba tapai le tapai ko birami bhaye pachi birami hunu agadi tei dauran tirai nai Prerna ji lai bhetnu bhayo bhannu bhayo haina. Tapai lai chai aba leukemia arthat blood cancer diagnosis bhayeko thiyo. Tyo chai kun saal ma tapai lai thaha bhayeko thiyo?
Yo chai ma Australia aayeko thyakkai 9 mahina pachadi mero chai 2015 ko February 4th ma chai चाहिँ मेरो डायग्नोसिस भएको। तर त्योभन्दा अगाडि पनि मलाई चाहिँ विविध सिम्टम्सहरूले गर्दाखेरि म जिपी भिजिटहरू गर्ने गर्थेँ। तर लास्टमा चाहिँ एकदमै एग्रेसिभ भइसकेको छ त्यो मेरो रिजल्ट आइपुग्दाखेरि। अनि मेरो एक्ज्याक्ट डेट अफ डायग्नोसिस चाहिँ 4th February 2015 हो, विच इज फर्चुनेटली अर अनफर्चुनेटली भन्नुपर्दा वर्ल्ड क्यान्सर डे पनि हो एन्ड इट्स अनदर मेमोरेबल एज वेल डे।
हजुर, अनि तपाईँलाई अब सुरुदेखि नै लक्षणहरू थियो भनेर भन्नुभयो होइन, अब त्यो त्यसरी ब्लड क्यान्सरै होला भनेर सोच्नु भएको थियो कि थिएन? अनि त्यो हुन्छ नि अब डायग्नोसिस गर्दा डाक्टरले अब ब्लड क्यान्सर ल्युकेमिया हो भन्दा त्यो त्यो टाइम हुन्छ नि त्यो टाइमको याद चाहिँ कस्तो छ तपाईँको?
त्यति बेला सुरुबाटै भन्नुपर्दा अब जस्तो अस्ट्रेलिया आइसकेपछि एउटा नयाँ उत्साह पनि थियो होइन, युनिभर्सिटी आफ्नो पढाइ पनि गर्दै सँगसँगै चाहिँ आफ्नो कामलाई पनि निरन्तरता दिँदै गर्दाखेरि अब काम र उसमा चाहिँ युनिभर्सिटी पढाइमा चाहिँ एकदमै बिजी भयो। त्यो कारणले गर्दा पनि आफ्नो हेल्थमा चाहिँ त्यति धेरै सेल्फ केयरमा अनि ध्यान दिन चाहिँ पाएको जस्तो चाहिँ मलाई मतलब अहिले फिल हुन्छ त्यो कुरा चाहिँ। अनि कतिपय बेला जस्तो अब सामान्यतया ज्वरो आउँदा अथवा घाँटी दुख्ने होइन अलिकति बडी टायर्डनेस हुँदाखेरि पनि कहिलेकाहीँ चाहिँ कामले कामको इफेक्टले गर्दा होला अथवा चाहिँ नयाँ माहौलमा आइयो अनि नयाँ चाहिँ युनिभर्सिटीको पढाइ अथवा चाहिँ नयाँ सिस्टममा आइयो किनभने नेपालको एजुकेसन सिस्टम र यहाँको इज कम्प्लिटली डिफ्रेन्ट छ होइन, ती प्रेसरहरूले गर्दा होला भन्दै कतिपय चिजहरूमा इग्नोर गर्दै आइयो तर नोटिस नभएको चाहिँ होइन। र फ्रिक्वेन्टली अब जस्तो आफू काम पनि गर्ने पढाइ पनि गर्ने भएको हुनाले अब जिपीको अपोइन्टमेन्ट लिएर जानुपर्ने सिस्टम त्यो पनि नयाँ हो एउटा, किनभने नेपालमा प्रायः जस्तो चाहिँ एपोइन्टमेन्ट लिएरै जानुपर्ने अथवा भन्ने खालको वाक इन टाइपको चाहिँ एपोइन्टमेन्ट धेरै हुन्छ नेपालतिर। त्यो नयाँ सिस्टमले गर्दा अन एन्ड अफ भइरहेको थियो अनि चाहिँ अलिकति बढी सिभियर हुँदै गर्दा मेरो सिम्टम नै भन्नुपर्दा अलिकति बढी टायर्डनेस हुने अनि चाहिँ ब्रस गर्दाखेरि चाहिँ गम ब्लिड हुने अनि त्यसपछि अलिकति स्टमक पेन हुने अलिकति सिभर एन्ड चिल जस्तो चाहिँ सिम्टमहरू चाहिँ देखिरहेको थियो। अनि त्यो हुँदै गर्दा इग्नोर गर्दै गयो तर फाइनल चाहिँ सिम्टम जसले मलाई चाहिँ जिपीसम्म जान चाहिँ गऱ्यो त्यो चाहिँ मेरो टन्सिल भयो। अनि त्यो टन्सिल हुँदाखेरि चाहिँ अब सामान्यतया स्टेपसिलहरू जुन चाहिँ ओभर द काउन्टर पाइन्थ्यो त्यो चाहिँ खाएर गरेँ तर त्यसले ठिक नभएपछि म जिपीमा गएँ अनि उनीहरूले चाहिँ त्यहाँ गर्दाखेरि फर्दर टेस्टहरू पनि गर्नुपर्छ भन्ने कुरा भएपछि मैले चाहिँ उनीहरूले एकदमै धेरै त्यो डिफ्रेन्ट टाइपको ब्लड टेस्ट त्यस्तो सराइमा सायद कहिले पनि पहिला गरेको थिएन, त्यो खालको सबै ब्लड टेस्टहरू गरेपछि चाहिँ अनि अलमोस्ट 95% चाहिँ जिपीले चाहिँ कन्फर्म गरिदिनु भयो कि यो चाहिँ इमर्जेन्सी छ, तपाईँको एक्युट खालको चाहिँ ल्युकेमिया क्यान्सर हुने सम्भावना धेरै छ, यसको लागि फर्दर तपाईँलाई चाहिँ डायग्नोसिस अनि एउटा चाहिँ सबै हस्पिटल गएर एउटा एसेसमेन्ट गर्नै पर्ने हुन्छ भनेपछि अनि त्यसरी चाहिँ म हस्पिटलसँग पुगेको हो। सुरुमा अब जब चाहिँ मलाई त्यो जिपीबाट चाहिँ फोन आयो, म राति ठ्याक्क मलाई अझै याद छ लगभग 8:30 जस्तो बजेको हुँदो म काम सकाएर घर फर्किँदै थिएँ, त्यति बेला मलाई फोन आएको थियो र सुरुको टाइममा त अब आफूलाई ल्युकेमिया भन्ने क्यान्सर भनेको भए अलिकति थाहा पनि थियो होला, अलिकति हुन्थ्यो, तर ल्युकेमिया भन्दै गर्दा आफूलाई सुरुमा त्यो टर्म थाहा पनि भएन। त्यो भएपछि म सर भरै गएँ अनि त्यहाँ पुगेर आफू सेयर हाउसमा बस्थ्यौँ त्यति बेला अनि त्यहीँ साथीहरूलाई भने अनि भन्दाखेरि कतिपय साथीलाई चाहिँ अलि यो त अलिक केही सिरियस हो कि भन्ने जस्तो भयो, आफूलाई गुगल गरेपछि चाहिँ ए यो त एउटा खालको क्यान्सर रहेछ भनेपछि अलिकति आफूलाई चाहिँ त्यहाँबाट निकै ठुलै धक्का लाग्यो अनि त्यसपछि चाहिँ अरू साथीहरूलाई पनि भने र सँगसँगै चाहिँ म आफै त्यति बेला चाहिँ ड्राइभ गरेर हस्पिटल पुगेँ इमर्जेन्सीमा, मेरो चाहिँ जिपीले चाहिँ सजेस्ट पनि गरिसक्नु भएको थियो, मैले लेटर फरवर्ड गरिदिएको छु सिधै जानु भनेर भनेपछि म हस्पिटल गएँ अनि गएपछि सबैजना रेडी भइरहनु भएको रहेछ त्यहाँनिर होइन हस्पिटलमा चाहिँ एभ्रिथिङ वाज प्रिपेयर्ड फर माई मी अनि त्यो मैले त्यस्तो इमर्जेन्सी होला मेरो केस भन्ने सोचेको पनि थिइनँ, तर पुग्दा पुग्दै अरूलाई त जस वेटिङ पिरियड वेटिङ टाइम हुने यताउता हुन्थ्यो तर मलाई त यति छिटो चाहिँ भित्र लगियो कि त्यो मैले कल्पना नै गरेको थिइनँ। अनि गइसकेपछि गएर फर्दर ब्लड टेस्टहरू गरियो अनि ओभर द नाइट चाहिँ उनीहरूले बोन म्यारो बायोप्सी एन्ड एस्पिरेसन गरेर चाहिँ ओभर द बिहान हुँदा हुँदैसम्म प्रिलिमिनरी रिपोर्ट आयो कि यो एक्युट माइलो ल्युकेमिया हो अ फर्म अफ ब्लड क्यान्सर भनेर चाहिँ कन्फर्म भयो। अनि उनीहरूले चाहिँ यति छिटो इमिडिएट इफेक्टमा चाहिँ गरे किनभने मेरो ब्लास्ट सेल पनि हजुरको 83% ब्लास्ट सेल थियो, ल्युकेमिया सेलहरू चाहिँ मेरो बडीमा त्यति फैलिसकेको रहेछ त्यो भएर पनि अनि राइट त्यो प्रिलिमिनरी रिपोर्ट हुँदा हुँदै नै उनीहरूले चाहिँ किमो प्लान र फर्दर ट्रिटमेन्ट प्रोटोकलहरू चाहिँ सेटअप गरेर अनि मलाई इमिडिएट इफेक्टमा चाहिँ किमो चलाइएको थियो त्यति बेला। अनि अब खर्चहरूको कुरो गर्नुपर्दाखेरि आफ्नो भनौँ न मैले चाहिँ त्यति बेला लक्कीली अब राम्रै हेल्थ इन्सुरेन्स गरेर आएको रहेछु ओभरसिज स्टुडेन्ट हेल्थ कभर अनि त्यसले चाहिँ इमिडिएट इफेक्टमा आफ्नो जुन इमर्जेन्सी ट्रिटमेन्ट दिनको लागि चाहिँ उनीहरूले मलाई कुनै रोकटोक गरेन, केही पनि भएन त्यहाँनिर, तर जति चाहिँ सक्दो उनीहरूले चाहिँ मलाई यहाँबाट किनभने मेरो मेडिकेयर अब स्टुडेन्ट भिजामा आएको छ होइन अनि प्राइभेट इन्सुरेन्स मात्रै छ तर अनि सबै थोक कभर नहुने अनि मेडिकेयर नभएको कारणले गर्दाखेरि चाहिँ उनीहरूले मलाई कतिपय हकमा यहाँबाट चाहिँ जाऊ नेपालतिर कतै अथवा चाहिँ अर्को अल्टरनेटिभ ठाउँहरू चाहिँ हेर ट्रिटमेन्टको लागि भन्ने खालको कुराहरू चाहिँ गरेका थिए र पैसा सुरुमै चाहिँ तिर्न परेको थिएन जुन चाहिँ एउटा ठुलै रिलिफ थियो।
अनि तपाईँ त्यति बेला सिङ्गल हुनुहुन्थ्यो कि म्यारिड हुनुहुन्थ्यो कि कस्तो थियो?
म सिङ्गल थिएँ, म सिङ्गल थिएँ, म मात्र ठ्याक्क 19 वर्ष कटेर 20 वर्ष लागे मात्रै थिएँ म हस्पिटल आइपुग्दाखेरि।
अनि आफ्नो अब कलेज या युनिलाई भन्ने त्यो इन्फर्म गर्ने कुरा चाहिँ कतिको सजिलो गाह्रो भयो? उनीहरूले कोर्स हुन्छ नि पढाइ डिफर गरिदिने भने कि के भयो त्यो चाहिँ?
हजुर पढाइ ठ्याक्क त्यति बेलाको म चाहिँ आफ्नो एउटा डिप्लोमा पार्ट चाहिँ सकाएर अनि अब किनभने त्यति बेला ब्रिजबेनमा होइन अस्ट्रेलियामै पनि जबहरू भने अनि पछि सही गाइडेन्स नपाएर पनि भन्छु म कतिपय हकमा होइन अनि पछि त्यो हुई हुईमा लागेर त्यस्तै पनि भइराख्ने होइन अनि काम नपाउने नेपालबाट अब आइयो होइन अनि जब गर्दा खोज्दा पनि अलिकति त्यस्तै हुने एकदमै लो पेमा काम गर्नुपर्ने धेरै घन्टा काम गर्नुपर्ने अलिकति ती विविध कारणहरूले गर्दाखेरि पनि अनि सजिलो अप्सन खोज्दै म चाहिँ युनिभर्सिटी छोडेर होम्स कलेजमा चाहिँ मुभ भएको थिएँ त्यति बेला है ठ्याक्क। अनि त्यो हुँदै गर्दाखेरि चाहिँ अब हाम्रो नेपाली कन्सल्टेन्सी दाईहरू नै हुनुहुन्थ्यो अनि उहाँहरूकै थ्रुबाट चाहिँ जो म अब युनिभर्सिटी नै रहिरहेको भए चाहिँ युनिभर्सिटीले मलाई कतिको चाहिँ डिफरल दिन्थ्यो, कतिको के हुन्थ्यो, सपोर्ट के हुन्थ्यो त्यो पार्ट त अब त्यतिकै रह्यो नै होइन। पछि जब म होम्स कलेजमा आएँ तर होम्स कलेजको डाइरेक्टर प्लस चाहिँ हाम्रो कन्सल्टेन्सीको दाईहरूले चाहिँ जति त्यो कोअर्डिनेसन गरेर मलाई चाहिँ धेरै लङ टाइमसम्म चाहिँ डिफरल चाहिँ दिइराख्न चाहिँ मद्दत गर्नुभएको थियो।
अनि अब 3 महिनाको किमोथेरापी पछि सबै नर्मल भयो कि कस्तो भयो?
स्टोरी अलिकति डिफ्रेन्ट छ यहाँनिर, अलिकति कस्तो भयो भने म जब डायग्नोज भएँ मेरो 83% ब्लास्ट सेल चाहिँ थियो ल्युकेमिया अनि एक्युट माइलोन ल्युकेमिया हो मेरो एक्युट फर्मको चाहिँ धेरै एग्रेसिभ हुने अनि हाई रिस्क फ्याक्टर पनि थियो मेरो त्यति बेला फ्लेट 3 पोजिटिभ भन्ने चाहिँ जुन एउटा फ्याक्टर छ त्यसले गर्दाखेरि चाहिँ मेरो ल्युकेमिया एकदमै हाई रिस्क फ्याक्टर थियो र प्रोग्नोसिस एकदमै कम थियो मेरो अनि त्यो हुँदै गर्दाखेरि चाहिँ उनीहरूले मलाई सुरुमै चाहिँ मेरो बोन मेरो ट्रान्सप्लान्ट नगरिकन मात्रै किमोथेरापीले गर्दा चाहिँ तिम्रो चाहिँ यो डिजिज ठिक हुँदैन भन्ने खालका कुराहरू चाहिँ आएको थियो तर पछि जब बिस्तारै हुँदै गए होइन अब सायद अब न डक्टरहरूले चाहिँ थ्रु आउट द ट्रिटमेन्ट गर्दै जाँदाखेरि प्रोग्रेसिभली चाहिँ मेरो किनभने मेरो एक महिनाको इन्डक्सन थेरापी गर्ने बित्तिकै म कम्प्लिट रेमिसनमा आइसकेको थिएँ. रेमिसन भन्ने टर्म चाहिँ हजुरको कम्प्लिटली क्यान्सरबाट फ्री हुनु त्यो टर्मलाई चाहिँ रेमिसन टर्म भनिन्छ. त्यसमा म आइसकेको थिएँ अनि दुईवटा अर्को कन्सल्टेसन थेरापी गरेपछि चाहिँ सायद यही फ्याक्टरले गर्दा पनि होला डक्टरहरूले चाहिँ मेरो फर्दर बोनमा ट्रान्सप्लान्ट गर्न नपर्ने चाहिँ उनीहरू डिसिसन गरेर अनि मैले पनि कतिपय हकमा त्यसलाई एग्री गरेँ किनभने बोनमा ट्रान्सप्लान्टको पनि आफ्नै रिस्कहरू थिए. त्यो कारणले गर्दाखेरि मैले पनि ठिक छ यदि अर्को पार्ट अब त्यो उसमा नगइकन नै किमोथेरापीले मात्रै पनि ठिक हुन्छ भनेर चाहिँ म ट्रान्सप्लान्ट नगरिकन म स्वस्थ भएर कम्प्लिटली रेमिसनमा बसेर चाहिँ म बाहिर हस्पिटल निस्केँ. 106 दिनपछि म डिस्चार्ज दिएर तर हुँदै गर्दाखेरि आफ्नो डेली लाइफमा म बिस्तारै ब्याक हुँदै थिएँ होइन अनि त्यो गर्दै जाँदाखेरि मेरो 2 महिना पुग्दा नपुग्दै मेरो डिजिज रिल्याक्स भयो त्यो मेरो फेरि चाहिँ क्यान्सर फर्केर आयो अनि त्यो भइसकेपछि अनि म फेरि चाहिँ हस्पिटल गएँ अनि त्यही सेम हस्पिटल नै गएँ पी हस्पिटल गर्दै जाँदाखेरि चाहिँ उहाँहरूले अब यो डिजिजको चाहिँ ट्रिटमेन्ट नै छैन होइन यति चाहिँ एक्युट डिजिज अनि यति चाँडै चाहिँ फेरि रिल्याप्स हुनु भनेको एकदमै ब्याड साइन हो. अब पहिलाको प्रोग्नोसिस उनीहरूले मलाई जम्मा 10% प्रोग्नोसिस दिएको थिए र पछिल्लोचोटिमा रिल्याप्स भएर जाँदाखेरि चाहिँ उनीहरूले यसमा त अब यो ट्रिटमेन्टको कुनै उपाय नै छैन होइन फर्दर चाहिँ केही गर्नै सकिँदैन तिमी चाहिँ अब यु हेभ टु गो ब्याक टु यर फ्यामिली भन्ने खालका कुराहरू चाहिँ आए होइन. त्यो भइसकेपछि चाहिँ अब मेरो मन चाहिँ एकदमै दृढ बनाइसकेको थिएँ मैले त्यति बेला किनभने जब चाहिँ मैले रिसर्च गर्दै गएँ आफैले पनि अनि जब चाहिँ अरू सोसल वर्करहरूको सपोर्ट लिएर अनि हाम्रो कम्युनिटी मेम्बर चाहिँ मा चाहिँ नर्सहरू एडभोकेटहरू अनि त्यसपछि अरू सबैजना दाईहरूको सपोर्ट लिएर चाहिँ मैले जति इन्फर्मेसन आफूलाई चाहिँ ग्यादर गरेको थिएँ ल्युकेमिया क्यान्सरको बारेमा चाहिँ अनि त्यसले गर्दाखेरि चाहिँ मलाई एकदमै मन डह्रो बनाइसकेको थिएँ मैले अब चाहिँ यसलाई फाइटब्याक नै गर्नु छ जसरी पनि भनेर गर्दै जाँदाखेरि चाहिँ जब रिल्याक्स भयो त्यसपछि चाहिँ मैले अनि उनीहरूको यहाँको कुरा सुनेपछि म यहाँ बस्नै चाहिँ अनि त्यो कारणले गर्दा पनि अनि मैले चाहिँ एउटा अर्को अल्टरनेटिभ खोज्दै गर्दा चाहिँ म यहाँबाट इन्डिया पुगेको हो त्यसरी अनि त्यही इन्डिया पुग्ने क्रममा पनि प्रेरणादीले चाहिँ मलाई चाहिँ फेसिलिटेट गर्नुभयो यो कुराहरूमा इन्डियामा कनेक्टिङ गराउनु सबै कुराहरूको लागि अनि त्यसरी चाहिँ म आफ्नो भनौँ त्यो किमो अनि यो ट्रान्सप्लान्टको जर्नी चाहिँ मेरो त्यसरी त्यहाँबाट सुरु भयो. मेरो फर्स्ट रिल्याप्स पछि सफल भएँ म इन्डियामा.
इन्डिया चाहिँ कुन सालमा जानुभएको थियो?
म 2015 म इन्डिया गएको हो. म चाहिँ 2004 फेब्रुअरीमा म डायग्नोज भयो. त्यसपछि मेरो 106 डेजको लगातार ट्रिटमेन्ट पछि अर्को 2 महिना म बाहिर बसेर मेरो 18 अगस्तमा चाहिँ म यहाँबाट इन्डिया गएको.
अनि इन्डिया चाहिँ कति टाइम बस्नुभयो त?
म अगस्तदेखि म चाहिँ 16 मार्चसम्म इन्डियामै बसेँ. त्यति बेला मेरो लगभग 7 महिनाको कम्प्लिट चाहिँ जर्नी थियो. मेरो त्यहाँ चाहिँ फेड रिमिसन ग्रान्ट भयो विच सोन एउटा चाहिँ होप त्यहाँ देखियो. तब चाहिँ फेरि त्यो अहिले किमो गरेर पनि मेरो रिमिसन आएपछि चाहिँ एउटा होप देखियो. अनि त्यसपछि अब बोन मेरो खोज्ने अब आफ्नो डोनर म्याचिङको लागिदेखि सबै कुराहरू त ब्याकग्राउन्डमा सबैजनाले चाहिँ गरिरहनु भएको थियो यहाँबाट प्रेरणा दिदी होइन. अनि चाहिँ नेपाली कम्युनिटीबाट चाहिँ विपिन कार्की दाई अनि अविनाश श्रेष्ठ दाई उहाँ चाहिँ नर्स हुनुहुन्छ यहाँनिर होइन. अनि अन्य अरू कम्युनिटी मेम्बर्सहरू जस्तो एनआरएनएबाट एनएक्यूबाट अनि अन्य संस्थाहरूबाट पनि दाईहरूले ब्याकग्राउन्डमा मेरो लागि डोनर खोज्ने काम अनि त्योपछि सँगसँगै फन्ड रेजिङ पनि गर्ने कामहरू गरिरहनु भएको थियो. पहिलो बोन म्यारो ट्रान्सप्लान्टसम्म चाहिँ मेरो जर्नी त्यहाँसम्म त्यसरी पुग्यो.
त्यो पहिलो बोन म्यारो ट्रान्सप्लान्टको लागि कि सजिलै भेटियो बोन म्यारो कि कस्तो भयो?
यस्तो भयो मेरो बोन म्यारो म्याचिङको लागि चाहिँ हामीले अब जस्तो संस्थाहरू छन् बोन म्यारो डोनर रजिस्ट्रीहरू जस्तो हाम्रो अस्ट्रेलिया पनि अस्ट्रेलियन बोन म्यारो डोनर रजिस्ट्री छ होइन विच इज द मेन बोन म्यारो डोनर रजिस्ट्री. फ्यामिलीबाट नै सबैभन्दा पहिला चाहिँ म्याचिङ हुने चान्स बढी हुने भएको हुनाले मैले मेरो एक्सटेन्डेड फ्यामिली मेरो कजनहरू अनि सबैको चाहिँ मैले गरिसकेको थिएँ. त्यो गर्दाखेरि मेरो बहिनीको चाहिँ बेस्ट म्याच फेला परेको थियो, जुन चाहिँ तर हाफ म्याच मध्येको पनि बेस्ट म्याच मेरो बहिनीसँग थियो र चाहिँ उसको र मेरो उमेर पनि लगभग मिल्ने भएको कारणले गर्दाखेरि मैले चाहिँ हाफ म्याच ट्रान्सप्लान्ट गर्न गरेको थिएँ मैले 2015 यो चाहिँ ह्याप्लो आइडेन्टिकल स्टेम सेल ट्रान्सप्लान्ट भन्छ यसलाई. त्यसपछि चाहिँ मैले एउटा क्लियरेन्स सर्टिफिकेट पाएपछि डक्टरबाट चाहिँ अनि म नेपाल गएँ अनि लगभग 5-6 महिना नेपाल बसेर रिकभरी भइसकेपछि अनि तुरन्तै जस्तो म फेरि अस्ट्रेलिया फर्किएँ.
आफ्नो नेपालै बस्छु जस्तो लागेन
मलाई, नेपालै बस्छु भन्ने पनि अब यस्तो यसमा दुविधा छ. यसमा कुरा चाहिँ मलाई त्यति बेला दुईवटा सोच आइरहेको थियो. एउटा चाहिँ मलाई अब परिवारसँग बस्न पाए हुन्थ्यो होइन, अब यत्रो चाहिँ रोगबाट लडियो अनि अब ठिक भयो अब भएपछि म परिवारसँग बस्छु भन्ने पनि थियो. तर सँगसँगै मलाई आफ्नो पहिला जुन आफ्नो ड्रिम होइन जुन चाहिँ एउटा सपना बोकेर चाहिँ म अस्ट्रेलिया आएको थिएँ त्यसलाई पनि पुरा गर्नु थियो भन्ने पनि थियो सँगसँगै. अनि सँगसँगै आफ्नो पढाइलाई पनि सकाएर अनि अब भोलि गएर चाहिँ आफूले केही भनौँ न जुन कम्युनिटीले चाहिँ मलाई यत्रो धेरै सहयोग गरेको छ होइन, सायदै मैले त्यो मैले जतिको सपोर्ट त्यति बेलाको समयमा मैले जतिको सपोर्ट सायदै अरू मान्छेले पाएको थियो होला भन्छु म त होइन. इभन लाइक मेरो लागि भनेर नट ओन्ली नेपालीज कम्युनिटी बट इन्डियन कम्युनिटी, बङ्गलादेश कम्युनिटी, पाकिस्तान कम्युनिटी, हरेक डाइभर्स ब्याकग्राउन्डबाट चाहिँ सबैजना आएर चाहिँ मलाई यति सहयोग गरिरहनु भएको छ भनेपछि मैले आफूले एकचोटि फेरि पनि त्यहाँ गएर मैले पनि त कम्युनिटीको लागि केही ब्याक दिनुपर्छ. अब म ठिक भइसकेपछि मैले अरू आफू जस्तो सफर भइरहेका मान्छेहरूको लागि होइन एउटा चाहिँ ब्रिज बन्न सक्छु. हाम्रो प्रेरणाजीसँग पनि एउटा आइडिया थियो त्यति बेला चाहिँ अब एउटा संस्था चाहिँ गरेर अनि किनभने त्यही अनुसारले चाहिँ सबैलाई आफ्नो कम्युनिटीमा चाहिँ सपोर्ट गर्न सकिन्छ, एउटा ब्रिज बन्नुपर्छ भन्ने त्यो धारणा दिदीबाट नै आइरहेको थियो अनि मलाई पनि मनमा त्यो सोचहरू आइरहेको थियो. त्यो हुँदै गर्दाखेरि चाहिँ मलाई ती सपनाले चाहिँ बढी उत्साहित बनायो. त्यो हिसाबले चाहिँ म नेपाललाई चाहिँ केही समय अब होइन भोर म अस्ट्रेलिया नै फर्किन्छु भनेर म त्यसरी चाहिँ फेरि आइपुगेँ यहाँ. अनि आएर त्यति बेलादेखिबाट चाहिँ म लगातार चाहिँ अनि सिम्पली ह्युमनमा लागेर चाहिँ आफूले जानेको बुझेको आफ्नो चाहिँ त्यति बेला जर्नीको थ्रुमा चाहिँ भएका एक्सपिरियन्स र नलेजहरूलाई चाहिँ कम्युनिटीलाई केही रिटर्न गर्ने कोसिस गरिरहेको छु.
Ujwal just shared his journey of how he went to India and got the treatment and decided to come back to Australia to give back to the community. I'll just start by asking you, can you tell us how you helped Ujwal in his journey of going to India and getting treatment and finding a bone marrow for the transplant?
Well, first of all, to you know, correct you over there, I was not the only person, as you heard, like, you know, who helped Ujwal. There were like so many people involved, so many communities involved to help him. I believe, you know, at that point of time, we were trying to raise funds and there was no donate button on Facebook. That's what I keep telling people. So over the period of 9 months, you know, I think Indian community, Nepalese community and the wider communities, they did their best to raise as much funds as possible for Ujwal. Like, you know, and it's a collective effort what everybody did, you know. So many morning teas were organized at workplaces, barbecues, you know, football tournament, pool tournament. You know, we placed tin cans at grocery stores. We did, you know, charity gala dinner for Ujwal's, you know, fundraising for his bone marrow transplant. So it was a journey of like 8 to 9 months. And I believe, you know, as someone rightly says, like, you know, when you want something, the whole universe conspires in helping you to achieve it. So imagine the kind of people, the kind of efforts people were making from the diverse community to help Ujwal. And, you know, you can see the outcome here. It means, you know, his journey is quite inspirational in itself. And it was his willpower and determination. He never gave up. That's what I can say. And we were able to raise, like, you know, $88,000 at that point of time, which I believe, like, you know, it was a massive effort. and everybody did well. And also means, you know, just to add a little bit of very you know, funny thing over there, you know, Johnny Lever, the Bollywood comedian, he actually came here on 3rd of May 2015, and one of my friends, she had organized her stand-up comedy event here in Brisbane. So he came to know about Ujjwal because we did a raffle prize at his event. So he spoke to us and he was like, okay, what happened to this guy? And we told him what exactly happened to him. And he said, okay, fine. If he has to come to India, send him to Mumbai and I'll make sure my manager is going to take care of him and he will be able to connect him to, you know, a doctor at Tata Memorial Hospital. And Ujjwal, if you remember, when you initially went to Mumbai, you know, Avinash and Sagar Dai was there with you. The very first person you met was the doctor at Tata Memorial Hospital and the manager of the legendary Bollywood comedian Johnny Lever was helping Ujjwal to connect him to the doctor over there at Tata Memorial Hospital. So imagine, you know, how many people were behind, you know, behind this to make it happen for him, to help him.
Is it after Ujjwal came back to Australia that you decided to open Simply Human?
No, you know, the thought of, I had conceived the idea of Simply Human while we were going through, you know, Ujjwal's journey. Because while we were raising funds for Ujjwal, we also found that there is a lot of gap. There's a lot of ignorance within community members, whether it's Nepalese community, Indian community, or any other ethnic community. People don't really know, like, you know, what the bone marrow transplant process is like. There are still a lot of myths around the bone marrow transplant process. People think that it's quite intrusive, quite painful, but it's not. You know, because thanks to the science and technology these days, like, you know, the stem cell transplant, it's as simple as, you know, blood transfusion.
अब अर्को प्रश्न चाहिँ उज्जवलजीलाई भर्खर प्रेरणाजीले पनि भन्नुभयो धेरैले अब एकदम ठुलो र पेनफुल प्रक्रिया भनेर सोध्छन् तर त्यस्तो होइन भन्नुभयो बोन म्यारो ट्रान्सप्लान्ट भनेको चाहिँ खासमा कस्तो खालको प्रक्रिया हो त्यसको बारेमा पनि हाम्रा श्रोताहरूलाई बुझाइदिनु न
बोन म्यारो ट्रान्सप्लान्ट चाहिँ अब आजभन्दा भनौँ न कमसेकम 5 वर्ष अगाडिसम्म पनि कतिपय पेसेन्टहरूको हकमा चाहिँ बोन म्यारो ट्रान्सप्लान्ट भन्ने चाहिँ तपाईँको हिप बोनबाट अथवा स्पाइनबाट चाहिँ डाइरेक्टली चाहिँ पङ्चर गरेर त्यहाँबाट चाहिँ बोन के अरे डोनरबाट पनि हजुरको त्यहाँबाट चाहिँ बोन म्यारो निकालेर त्यसलाई चाहिँ त्यही अनुसारको प्रशोधन प्युरिफाई गरेर चाहिँ अनि ट्रान्सप्लान्ट गर्ने प्रोसेस थियो जुन चाहिँ अ काइन्ड अफ पेनफुल प्रोसेस तर अहिलेको हकमा चाहिँ अब मेरै आफ्नो ट्रान्सप्लान्ट गर्नुपर्दाखेरि पनि मैले चाहिँ पेरिफेरल ब्लड चाहिँ स्टेम सेल ट्रान्सप्लान्ट गरेको हो त्यो भनेको चाहिँ हजुरको हिप बोन पङ्चर गर्नु पनि पर्दैन र चाहिँ एकदमै सजिलो चाहिँ प्रोसेस हो जस्तो चाहिँ प्रेरणाजीले अघि मेन्सन गर्नुभयो यो चाहिँ जस्तो हजुरको ब्लड स्ट्रिमबाट भेनबाट नै एउटा सामान्य क्यानुला लगाएर चाहिँ ब्लड जसरी चाहिँ ब्लड डोनेट गरिन्छ त्यसरी नै ब्लडबाट चाहिँ त्यो भेन कनेक्ट गरेर चाहिँ मेसिनको थ्रुबाट चाहिँ प्युरिफाई गरेर त्यहाँबाट चाहिँ आफ्नो पेसेन्टको लागि चाहिने एडुकेट मात्रामा चाहिँ स्टेम सेलहरू चाहिँ त्यहाँबाट कलेक्ट गर्ने प्रोसेस छ त्यसलाई चाहिँ पेरिफेरल ब्लड स्टेम सेल कलेक्सन प्रोसेस भन्छ त्यो चाहिँ एकदमै सजिलो प्रोसेस छ यसमा कुनै पेन हुँदैन यसमा यसको प्रोसेसको स्टार्ट गर्नको लागि चाहिँ डोनरको लागि कमसेकम 3-4 दिन अगाडि चाहिँ एउटा चाहिँ फिलग्रास्टम भन्ने अथवा चाहिँ जुन इम्युन बुस्टर र व्हाइट सेल काउन्ट र स्टेम सेल बढाउने चाहिँ जुन इन्जेक्सन हुन्छ त्यो इन्जेक्सन दिएर अनि डोनरको बडीमा चाहिँ त्यो स्टेम सेल चाहिँ चाहिने मात्रामा ग्रो गराइन्छ गराउँछ डक्टरको अब्जर्भेसनमा अनि त्यो गराउँदाखेरि चाहिँ कहिलेकाहीँ आफ्नो त्यो चाहिँ किनभने बोनभित्र चाहिँ स्टेम सेल चाहिँ ग्रो हुन्छ किनभने बोनभित्र हुने बोन म्यारो नै त्यो नै फ्याक्ट्री हो आफ्नो यो ब्लडहरू प्रड्युस हुने त्यसले गर्दा स्टेम सेलको ग्रो अलिकति बढी चाहिँ जुन डक्टरको मोनिटरमा चाहिँ गरिन्छ त्यो गर्दाखेरि चाहिँ अलिकति जोइन्ट पेन हुने अथवा बोनमा पेन हुने त्योहरू समस्या चाहिँ सुरुमा आउँछ तर जुन दिन चाहिँ स्टेम सेल कलेक्सनको प्रोसेस सकियो त्यो सकिँदा सकिँदै चाहिँ त्यो पेनहरू पनि आफै हराएर जान्छन् र त्यसको चाहिँ लङ टर्म इफेक्ट कहिले पनि केही पनि डोनरमा देखिँदैन
हजुर अनि अब बोन म्यारो ट्रान्सप्लान्ट तपाईँको इन्डियामा त्यति बेला 2016 होइन पहिलो पटक
हजुर मेरो 2015 को डिसेम्बर 3rd 2015 मेरो बोन मेरो ट्रान्सप्लान्ट मैले एकै चोट मात्र गरेँ मैले एकैचोटि तर मेरो बोन मेरो ट्रान्सप्लान्ट पछि पनि मेरो चाहिँ रिल्याप्सहरू भए हुन चाहिँ तर ती रिल्याप्सहरू हुँदाखेरि मेरो बोन मेरोमा चाहिँ कुनै खालको इफेक्ट भएको थिएन मेरो बोन मेरोमा चाहिँ ड्युकेमिया फिर्ता भएको आएको थिएन तर चाहिँ मेरो पछिल्लो चरणमा मेरो हिपमा र चाहिँ मेरो स्पाइन एन्ड मेरो ब्रेनमा चाहिँ पछि इन्फ्लेटेड भएको थियो मेरो ल्युकेमिया त्यहाँ त्यसै कारणले गर्दा चाहिँ मैले पछिल्लो चरणमा चाहिँ किमो भन्दा पनि रेडिएसन थेरापीको चाहिँ ट्रिटमेन्ट गरेर अनि अहिलेसम्म चाहिँ म रिमिसनमा छु
त्यति बेला इन्डियामा ट्रिटमेन्ट गरेर अस्ट्रेलिया आउनु भएको कति टाइम पछि रिल्याप्स भयो तपाईँको
म आएपछि मेरो लगभग 5-6 महिना जस्तोमा चाहिँ मलाई फेरि रिल्याप्स भएको थियो म तर मेरो जस्तो पहिलोचोटि मैले मतलब डिसेम्बरको 3rd चाहिँ मैले ट्रिटमेन्ट मेरो आफ्नो बोनमा ट्रान्सप्लान्ट गराइसकेर म केही समय नेपाल पनि बसेँ भनेपछि मेरो ट्रान्सप्लान्ट गरेको 1 वर्ष पुग्दा नपुग्दै चाहिँ मेरो फेरि दोस्रो पटक रिल्याप्स भएको थियो मेरो कम्प्लिट मतलब 3 चोटि चाहिँ मेरो रिल्याप्स भएको हो एकचोटि चाहिँ बोनमा ट्रान्सप्लान्ट गर्नुभन्दा अगाडि नै जुन चाहिँ मेरो यहीँ पी हस्पिटलबाट निस्केपछि भयो अनि ट्रान्सप्लान्ट गरेँ त्यसपछि 1 वर्ष जस्तो पछि पुग्दा नपुग्दै फेरि अर्को रिल्याप्स भयो
So Prerna, how did you decide that Ujjwal would be the brand ambassador for Simply Human?
When people like you or me, like, you know, if we are going to say something, people might not listen to us or might not take us seriously. But a person like Ujjwal, who has gone through, you know, the pain and the suffering himself, when he says something, people will tend to listen more to him, you know. And I think because of that, we thought, like, you know, we would definitely need a person like him, you know, because he knows in and out of everything. He's not going to make up stories and, you know, tell stories. Whatever he's going to say, it's going to be based on the facts and the experience what he has had.
Aba Ujjwal ji tapai brand ambassador pani hununcha Simply Human ko ani counseling pani garnu huncha bhanu bhayo haina ani aba isari afno anubhav ra afno yatra bata aru lai madad garda chai garna paunda chai kasto lagcha tapai lai
malai chai राम्रो लाग्छ यो कुराहरू चाहिँ होइन अब किनभने म एभ्री टाइम मेरो मेन मोटिभ नै यही नै थियो म फर्केर अस्ट्रेलिया आउनु कारण पनि एउटा त आफ्नो लाइफ बेटर बनाउनु छ अझै पनि अगाडि धेरै भन्ने छ किनभने मेरो चाहिँ त्यो अब भनौँ न विविध खर्च आफ्नो किनभने म जुन बेला चाहिँ डायग्नोज भयो त्यति बेला नेपालमा चाहिँ भर्खर मात्रै बोन मेरो ट्रान्सप्लान्ट अथवा यो लिकिमा सम्बन्धी ट्रिटमेन्टहरू भइरहेको थियो त्यही भएर त्यति बेलाको सन्दर्भलाई हेर्दै गर्दाखेरि पनि म फेरि पनि अब होइन मलाई कुनै होइन 3 चोटि त मलाई रिल्याप्स नै भयो त्यही हुँदै गर्दा मेरो सोचहरू चाहिँ परिवर्तन पनि हुँदै गए अनि मैले चाहिँ आफ्नो एउटा हेल्थको लागि सेक्युरिटी पनि हुन्छ अनि त्यसपछि अलिकति मैले अरूको लागि पनि चाहिँ के गर्नुपर्छ भन्ने हिसाबले नै म यहाँ आएको भएर अब कोही अब भनौँ न मलाई कसैलाई पनि फेरि बिरामी भएको एजिडिकेमिया भएर चाहिँ बेडमा चाहिँ होइन हस्पिटलमा चाहिँ भएको भन्ने सुन्दा नराम्रो लाग्छ होइन आफ्नो जर्नीहरू पुरै रिकल हुन्छन् मलाई तर पनि त्यसले गर्दा कतिपय बेला होइन अलिकति गाह्रो पनि बनाउँछ तर जब गएर चाहिँ म ती पेसेन्टहरूलाई चाहिँ भेट्छु भेट्दाखेरि चाहिँ म आफूलाई त्यो ठाउँमा हेर्छु आफूलाई त्यो ठाउँमा देख्छु त्यो भइसकेपछि मैले आफ्नो लागि जे जे स्ट्रगल गरेको थिएँ मैले जे जे चिजहरू अप्नाएको थिएँ जहाँ जहाँबाट मैले चाहिँ सहयोगहरू लिएको थिएँ अथवा चाहिँ सहयोगहरू पाएको थिएँ ती सहयोगहरूलाई चाहिँ कनेक्ट गराइदिन मैले चाहिँ अरू जो चाहिँ सफरिङ गरिरहेछ उसलाई त्यहाँ कनेक्टिङ गराइदाउँदाखेरि चाहिँ मलाई एकदमै चाहिँ त्यो चाहिँ मनमा चाहिँ एउटा शान्ति चाहिँ मिल्छ
हजुर अनि तपाईँले अब यसरी मान्छेहरूलाई भेटेर काउन्सिल गर्दाखेरि कस्तो खालको कुराकानी हुन्छ जस्तै अब उपचार प्रक्रियाको बारेमा बताउनुहुन्छ कि हुन्छ नि उहाँहरूलाई अब एउटा इमोसनल वेमा सपोर्ट दिनुहुन्छ कि कस्तो हुन्छ
हजुर एउटा विशेष चाहिँ इमोसनल वेमा नै चाहिँ उहाँहरूलाई म सपोर्ट चाहिँ गर्छु अनि प्लस अरू पनि विविध कुराहरू छन् तर सुरुमा चाहिँ इमोसनल किनभने अब कसैलाई पनि डायग्नोस क्यान्सर डायग्नोस भयो ल्युकेमिया हुँदाखेरि चाहिँ फर्स्ट प्लेसमा चाहिँ मान्छेलाई ठुलै धक्का लाग्छ यो कुराले किनभने सधैँभरि नै हो क्यान्सर इज अ लाइफ थ्रेटनिङ डिजिज तर यसको चाहिँ सही तरिकाले ट्रिटमेन्ट र समयमा ट्रिटमेन्ट भयो भने चाहिँ यसको चाहिँ रिजल्टहरू धेरै राम्रो पनि आइरहेका छन् मैले भन्ने कुराहरू पनि सुरु मैले यहीँबाट नै गर्छु, आफूलाई चाहिँ इङ्गेज गराइराख्नु। म चाहिँ मेन गरी के भन्छु भने, हो डायग्नोस भयो, डक्टरहरू त्यहाँ छन्, एउटा राम्रो हस्पिटलमा होइन, अस्ट्रेलिया जस्तो कन्ट्रीमा एउटा बेस्ट हस्पिटलमा चाहिँ चाहिँ आफ्नो ट्रिटमेन्ट गराइराखेको छ होइन, त्यो गराउँदाखेरि डक्टर्स आर देयर टु लुक आफ्टर यु होइन। त्यही भएर पेसेन्टले आफैले चाहिँ चिन्ता नगर, चिन्ता गर्न जरुरत छैन। त्यहाँनिर चाहिँ फाइनेन्सियल पार्टहरू पनि कैयौँ चाहिँ इन्सुरेन्स कम्पनीबाट चाहिँ कभर भइरहेको छन् होइन। यदि फाइनेन्सियल पार्टमा अलिक हार्डसिप भइरहेको छ भने संस्थाहरू छन् त्यहाँ जसले चाहिँ फन्ड रेजिङको कामहरू गरिराखेको छन् होइन। अब हामी आफै पनि सिम्पली वनबाट चाहिँ फन्ड रेजिङको प्रोग्रामहरू गराइराख्छौँ। अनि अब नेपाली कम्युनिटीमा हुँदै गर्दाखेरि चाहिँ जस्तो हामीले नेपाली एनआरएनए एनएक्यूहरूसँग चाहिँ सहकार्य गरेर चाहिँ फन्ड रेजिङको काम अगाडि बढाइराखेको छौँ भने, इन्डियन कम्युनिटीमा पनि हामीले चाहिँ इन्डियन अरू संस्थाहरूबाट चाहिँ सहयोग लिएर मल्टिकल्चरल अस्ट्रेलियादेखि लिएर गएर विविध अरू चाहिँ सँग चाहिँ सहयोग मागेर सहयोग गरिराखेका छौँ भनेपछि, फाइनेन्सियल पार्टलाई पनि चिन्ता नगर, हस्पिटललाई पनि बेस्ट टेक्नोलोजी भएको ठाउँमा चाहिँ ट्रिटमेन्ट गराइराखेको छौँ भनेर चाहिँ मैले उहाँहरूलाई चाहिँ एउटा बुस्ट अप र चाहिँ मोटिभेट गर्ने चाहिँ कोसिस गरिराख्छु सधैँभरि।
तपाईँले पनि अब तपाईँलाई डायग्नोज हुँदा फर्स्ट टाइम तपाईँ कति 19 वर्षको हुनुहुन्थ्यो कि 20 वर्षको?
हजुर, म ठ्याक्क 20 वर्ष लागेको थिएँ, 20 वर्ष म।
हजुर, अनि अब 20 वर्षको उमेरमा अस्ट्रेलिया आएर पढ्दाखेरि त्यसरी ल्युकेमियाको डायग्नोज हुँदादेखि अब अहिलेसम्मको यात्रा भनौँ न, तिनचोटि रिल्याप्स भयो भन्नुभयो, अनि अहिले अब आफ्नै यात्राबाट, अब आफ्नै हुन्छ नि आफ्नै जर्नीको आफ्नै अनुभवबाट अरूलाई पनि तपाईँले प्रेरणा र अब एउटा साहस दिइरहनु भएको छ होइन। तपाईँले यो होल यात्रामा आफूले आफैलाई चाहिँ एउटा इमोसनल मेन्टल वेमा हुन्छ नि कसरी सम्हाल्नुभयो या कसरी चाहिँ अडिग रह
यसमा चाहिँ सुरुमा जब मेरो ट्रिटमेन्ट हुँदै गर्दाखेरि मेरो मेन्टरको रूपमा चाहिँ मैले हाम्रो एकजना मनिष सुवेदी दाई हुनुहुन्थ्यो होइन, उहाँ फेरि हुनुहुन्न अनफोर्चुनेटली, तर चाहिँ मनिष सुवेदी दाई उहाँ चाहिँ न्यू साउथ वेल्समा हुनुहुन्थ्यो, अनि उहाँको ट्रिटमेन्ट जर्नी सुन्दाखेरि एकदमै इन्सपायरिङ लाग्थ्यो। अनि उहाँको ट्रान्सप्लान्ट पनि अस्ट्रेलियामै भएछ होइन, अनि उहाँहरूले पनि एएमएल नै मेरो सेम टाइपको डायग्नोसिस थियो, तर रिस्क फ्याक्टरहरू डिफ्रेन्ट थिए होइन, तर पनि चाहिँ उहाँलाई हेर्थेँ मैले। अब चाहिँ उसलाई यदि चाहिँ मनिष दाईलाई चाहिँ ठिक भएको छ भने भोलि गएर म पनि ठिक हुन्छु भन्ने, मेरो म अस्ट्रेलियामा ट्रिटमेन्ट गराइराख्दाखेरिसम्म चाहिँ मेरो मेन्टरको रूपमा चाहिँ मैले चाहिँ मनिष दाईलाई लिने गर्थेँ। अनि त्यही मेरो एउटै मात्र की चाहिँ त्यही थियो, उहाँ ठिक भएको भने म पनि ठिक हुन्छु भन्ने चाहिँ मेरो त्यो, मैले आफ्नो मन बुझाउनलाई आफ्नो दिमागलाई चाहिँ त्यहीँ मात्र इङ्गेज गराउँथेँ, त्योभन्दा बाहेक मैले अन्त सोच्न सक्दैन खोज्दैन थिएँ। र सँगसँगै चाहिँ मलाई चाहिँ मेरो, म हस्पिटलमा हुँदा डे टाइममा जबसम्म चाहिँ भिजिटिङ आवर पनि 2 आवर्सको लिमिटेसन बिहान अथवा दिउँसोमा भइरहेको ठाउँमा पनि हस्पिटलले पनि मलाई यस्तो सहुलियत गरिदिएको थियो कि मेरो हस्पिटलमा चाहिँ भिजिटर्सहरूलाई देखेर होइन दिनभरि नै मसँग मलाई एक्लै कसैले पनि छोडेन कुनै पनि दिन दिउँसोमा होइन, कुनै न कुनै कुरा गरेर केही न केही कुरा गरेर साथीभाइ संस्थाबाट दाईहरू दिदीहरू होइन सबैजना आएर चाहिँ मलाई त्यो इङ्गेज गराइरहनुहुन्थ्यो र मलाई त्यो पाटोतिर जान नै दिनुहुन्थेन होइन। त्यो पाटले पनि मलाई धेरै सजिलो कुरा थियो आफूलाई चाहिँ मेन्टल्ली चाहिँ स्टेबल गरिराख्न थ्रु आउट द ट्रिटमेन्ट। अनि रातिको बेलामा मलाई चाहिँ अलिक गाह्रो हुन्थ्यो, तर चाहिँ निदाउन गाह्रो पनि हुन्थ्यो, विविध हुन्थ्यो, तर ती कुराहरूमा चाहिँ म फेरि पनि किनभने मैले यत्रो साथहरू पाइरहेको छु होइन, मैले पनि आफ्नो तर्फबाट केही कोसिस गर्नुपर्छ भन्दा चाहिँ एउटा आफूलाई सेल्फ मोटिभेट गर्ने काम चाहिँ मैले त्यसरी गर्थेँ। अनि म यहाँबाट जब रिल्याप्स भएर, अनि म किनभने मलाई रिल्याप्स भएर चाहिँ यहाँबाट जाँदाखेरि किनभने दे हेभ सजेस्टेड मी टु गो फर द प्यालिएटिभ केयर्स एन्ड गिभन मी ओन्ली 6 विक्स अफ टाइम टु लिभ होइन, त्यो हुँदाखेरि चाहिँ एउटा दिमागमा ठुलै झड्का थियो, ठुलै चाहिँ मेन्टल प्रेसर थियो। त्यो हुँदै गर्दाखेरि पनि अब त्यो भनौँ न मान्छेलाई चाहिँ डु अर डाईको सिचुएसनमा आएपछि चाहिँ मान्छेले सकेको साहस नै सायद त्यसरी नै पनि आयो होला होइन। अनि त्यो गरिदिँदाखेरि चाहिँ म इन्डिया पुगेँ, अनि इन्डिया पुग्दाखेरि पनि मैले चाहिँ त्यही अर्को एकजना राहुल यादव भन्ने दाईलाई चाहिँ आफ्नो मेन्टरको रूपमा देख्थेँ, अनि उहाँको स्ट्रगल, उहाँको जर्नी, अनि उहाँको आफ्नै उहाँले गराइराखेको ट्रिटमेन्ट गराइराखेको हस्पिटलमा उहाँकै डक्टरसँग चाहिँ म ठोकिन पुगेँ। अनि त्यसरी गर्दाखेरि चाहिँ मैले चाहिँ जो कसै न कसैलाई मेन्टरको रूपमा लिएर यहाँ चाहिँ मनिष दाईलाई र इन्डियामा चाहिँ मैले राहुल दाईलाई चाहिँ आफ्नो मेन्टर मान्थेँ ठिक हुँदै चाहिँ यो कुराहरूमा, अनि राम्रा स्टोरीहरू मात्रै पढ्ने अथवा चाहिँ यो गुगलमा सर्च गरेर अनि यो यत्तिकै चाहिँ आफ्नो माइन्डलाई चाहिँ होइन अब त गाह्रो रहेछ भन्ने भावना चाहिँ मैले कहिले पनि आउन दिइनँ। अनि आफ्नो मनलाई चाहिँ सधैँभरि एउटा अलिकति फन्नी कुरा पनि छ, जुन चाहिँ त्यो एउटा थ्री इडियट भन्ने मुभीमा चाहिँ तपाईँको चाहिँ फनी वेमा चाहिँ त्यो आल इज वेल भन्ने चाहिँ जुन चाहिँ एउटा छ नि, त्यो चिज चाहिँ मैले सधैँ आफ्नो मनलाई त्यसरी नै बुझाइराखेको हो वास्तवमा, इट्स अल इज वेल, यो कुरा चाहिँ अल इज वेल भन्ने चाहिँ मन्त्र नै थियो मेरो.
How do you think in awareness about leukemia and diseases of the kind can be increased in the South Asian community in Australia?
See, I'll be very honest with you. This is what we are trying to work on, Dinita, because as I said, people are so occupied here in their own lives. Everybody has got certain kind of responsibilities, whether it's financial commitments or family commitments, they tend to ignore, so many symptoms, or they tend to ignore the fact that health is actually wealth. So, this is what we are trying to work upon. We are trying to raise awareness around, around this bone marrow transplant process. We are trying to raise awareness about the cancer and leukemia. We are trying to raise awareness, we are actually having conversation with doctors, head of oncology, and people who have gone through similar journey, and we are sharing the knowledge and information within communities to let them know, what they can do to look after themselves, their mental well-being or their physical well-being, how much important it is. That's one of the important objective what we have got at Simply Human, and that's what we are working on. We also are trying to raise awareness about the bone marrow transplant process and also the donor registration. That's the reason why we conduct annual bone marrow donor drive every year, and we try to educate youth, especially between the age group of 18 to 44, we try to educate them and let them take a well-informed decision of becoming a registered bone marrow donor here in Australian Bone Marrow Donor Registry. We also conduct a lot of mental well-being sessions because cancer and depression, it goes hand in hand. As if somebody gets diagnosed with the life-changing diagnosis of cancer or leukemia, obviously they get into depression. So how important their well-being is, their mental well-being is, and how important it is for them to be mentally strong to actually fight against it, So we the volunteers, we are all volunteers at Simply Human. We are trying our best to raise awareness and educate people as much as we can through our social media handles. Bone Marrow Donor Drive is being held on 2nd of September this year to find a match for one Nepalese guy and one lady from Sri Lankan Burgess ethnic community background. So, this is what we are trying to do. I think if we are taking a step forward, others need to take a step forward as well and get involved as much as possible. Don't wait for the worst to happen to yourself or your family members. I believe knowledge is very important. If you do have knowledge about something, you can definitely take precautionary measures to avoid certain things.
यो जुन अब हामीले चाहिँ बोन मेरो डोनर ड्राइभ चाहिँ हामीले हाम्रो सधैँ क्यालेन्डरमा हुने गर्छ, यो वर्ष पनि हामीले चाहिँ 2nd of September 2023 मा चाहिँ हामीले गर्न लागिरहेको छौँ. यो प्रोसेस चाहिँ हजुरको दुई तरिकाले चाहिँ कन्डक्ट गरिन्छ, इट डिपेन्ड्स अन हामीले चाहिँ यसको लागि चाहिँ रेड क्रससँग चाहिँ कोलाबोरेसन गरेर चाहिँ गरिराखेको छौँ यो हरेक वर्ष होइन, र यो वर्ष पनि हाम्रो प्रोसेस त्यही नै हो. यो गर्दाखेरि चाहिँ अस्ट्रेलियन बोन मेरो डोनर रजिस्ट्रीमा चाहिँ हाम्रो डाइभर्स एथनिक ब्याकग्राउन्डको मान्छेहरूको रजिस्ट्रेसनको लागि चाहिँ प्रोसेस हुन गइरहेको हो, किनभने अब हाम्रो अरू भनौँ न अस्ट्रेलियन जुन एथनिक ब्याकग्राउन्डको चाहिँ मान्छे पेसेन्ट छ र चाहिँ डोनर छ त्यसको म्याचिङ हुने चान्सेस चाहिँ धेरै भएको कारणले गर्दाखेरि हाम्रो चाहिँ गर्न खोजेको हो. र प्रोसेसको बारेमा भन्नुपर्दा दुई तरिकाले यसलाई चाहिँ कन्डक्ट गरिन्छ. एउटा चाहिँ हजुरको बकल स्वाब, त्यो आफ्नो गालाको भित्रपट्टि चाहिँ को टिस्यु चाहिँ सफ्ट टिस्युलाई चाहिँ एउटा चाहिँ सानो स्वाबको मद्दतले चाहिँ त्यसलाई लिएर चाहिँ त्यसको स्याम्पल टेस्ट गरेर पनि गर्न सकिन्छ, र त्यो चाहिँ लिटल बिट ओल्ड प्रोसेस पनि हो र कतिपय कन्ट्रीहरूमा चाहिँ त्यसरी गरिन्छ. अर्को प्रोसेस र एकदमै एक्युरेट प्रोसेस भनेको चाहिँ सिम्पल्ली ब्लड स्याम्पल हो. त्यो ब्लड स्याम्पल चाहिँ कलेक्ट गरिन्छ जस्ट फ्यु एमएल, जस गएर चाहिँ आफूले जिपीमा ब्लड टेस्ट गरेको जस्तै तरिकाले चाहिँ गएर त्यो ब्लड चाहिँ त्यहाँ नर्सहरू चाहिँ भइरहेको हुन्छन्, अनि उनीहरूले चाहिँ त्यो स्याम्पल लिएर जस्ट आफूले चाहिँ एउटा सिम्पल एउटा फर्म भर्नुपर्ने हुन्छ, आफ्नो नेम डिटेल्स आफ्नो एड्रेस सबै दिएर चाहिँ एउटा फर्म भर्ने र ब्लड स्याम्पल दिने मात्रै नै चाहिँ हो, त्यसमा अरू केही गर्नु पर्दैन। र जति बेला चाहिँ यो रजिस्ट्रेसनमा तपाईँको चाहिँ यो नाम पेसेन्टहरूले डक्टरहरूले चाहिँ सर्च कन्डक्ट गर्दाखेरि स्पेसिफिक पेसेन्टको लागि चाहिँ सर्च कन्डक्ट गर्दा एचएलए टिस्यू टाइपिङ गरेको हुन्छ पेसेन्टको पनि, र अहिले यो बोन म्या डोनर रजिस्ट्री गर्दाखेरि पनि हजुरको ब्लड स्याम्पलबाट एचएलए टिस्यू टाइपिङ गरेर त्यो टाइपिङ चाहिँ जस्तो हजुरको कसैको ब्लड ग्रुप टेस्टिङ गरेको जस्तै गरिकन टेस्ट पर्फर्म गरेर हजुरको त्यो क्याटेगोरी चाहिँ टाइपलाई चाहिँ रजिस्टर गर्ने हो, र पछि डक्टरहरूले चाहिँ अराउन्ड द वर्ल्डबाट चाहिँ सर्च गर्दा अथवा कहीँ पनिबाट सर्च गर्दाखेरि रजिस्ट्रीमा हजुरको टाइपिङ चाहिँ म्याचिङ भयो भने अनि त्यसरी चाहिँ पछिल्लो सेकेन्ड राउन्ड अफ प्रोसेस चाहिँ त्यहाँबाट सुरु हुन्छ म्याचिङबाट पछि गएर, अनि त्यसमा पनि हजुरले चाहिँ डोनर रजिस्ट्रीमा आफू रजिस्टर छु भन्दैमा रजिस्ट्रिङ म्याचिङ भयो भन्दैमा तपाईँले दिनै पर्छ भनेर कसैले फोर्स गर्दैन, इट्स योर चोइस एन्ड कन्ट्रोल एट द एन्ड। पछि तपाईँलाई कन्ट्याक्ट गरिसकेपछि सबै प्रोसेसको फेसिलिट गर्ने काम चाहिँ अस्ट्रेलियन बोन म्यारो डोनर रजिस्ट्रीले गर्छ यहाँको हकमा चाहिँ, अनि त्यो सिम्पल प्रोसेस पनि हो र पछि गएर आफूले डिसाइड पनि गर्न सकिन्छ त्यो दिने कि नदिने भन्ने कुरा, अथवा त्यो दिने बेलासम्म डोनरको हेल्थ कन्डिसन पनि इम्पोर्टेन्ट हुन्छ र त्यसलाई पनि मध्यनजर गरेर पछिल्लो सेकेन्ड अथवा थर्ड प्रोसेसहरू चाहिँ त्यहाँबाट प्रोसिड हुन्छ।
उज्जवलजी, अब नेपाली समुदायमा चाहिँ लुकिमियाको बारेमा जनचेतना कतिको रहेको पाउनु भएको छ तपाईँले, अब छैन भने त्यो बढाउन चाहिँ के गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई?
हजुर, अब ल्युकेमियाको बारेमा चाहिँ भनौँ अब अब विविध किनभने अहिले यो विगतको केही वर्षहरूमा चाहिँ धेरैवटा चाहिँ केसहरू बाहिर आइरहेको छ नेपाली कम्युनिटीबाटै पनि होइन, त्यसको लागि चाहिँ तर कस्तो भइरहेछ भने कतिपय बेला चाहिँ जस्तो आफूले प्राइभेसी एन्ड कन्फिडेन्सियलिटी गर्दाखेरि पनि बाहिर कतिपय कुराहरू आउँदैन, र जति पनि चाहिँ कुराहरू बाहिर आइरहेको छ उहाँहरू चाहिँ स्टुडेन्ट भिजा अथवा चाहिँ मेडिकेयर कार्ड नभएका पेसेन्टहरूको कुराहरू चाहिँ प्रायः बाहिर आउने गर्छ, किनभने हामीले चाहिँ फन्ड रेजिङ चाहिँ कन्डक्ट गर्नु परिरहेको हुन्छ, किनभने मेडिकेयर कार्ड नहुने बित्तिकै हस्पिटलमा ट्रिटमेन्ट सिस्टमदेखि लिएर गएर अनि अन्य आफ्नो चाहिँ प्राइभेट हेल्थ इन्सुरेन्समा चाहिँ अब भनौँ न धेरैवटा प्राइभेट हेल्थ इन्सुरेन्सहरू छन् यहाँनिर जुन चाहिँ इमिग्रेसनको एक्ट अनुसार चाहिँ म्याच गर्छ इन्टरनेसनल स्टुडेन्ट अथवा चाहिँ पर्मानेन्ट रेजिडेन्ट नभइकन बस्नलाई पनि त्यो चाहिँ त्यसले म्याच गर्ने हुनाले अब तर सबै हेल्थ कभरहरू चाहिँ नगर्ने खालका चाहिँ हेल्थ इन्सुरेन्स कम्पनीहरू पनि छन् यहाँ, त्यो कुरालाई चाहिँ बुझ्न एकदमै जरुरी छ होइन। मैले सधैँ भन्ने गर्छु कि जुन कुनै पनि चाहिँ इन्सुरेन्स लिँदाखेरि गएर टेक अ फ्यु मिनट्स एन्ड देन डु द कम्पेरिजन बिट्विन द इन्सुरेन्स कम्पनीज भनेर चाहिँ भन्ने गर्छु, त्यसमा चाहिँ एकदमै सजिलो छ त्यो प्रोडक्ट डिस्क्लोजर स्टेटमेन्ट भन्ने चाहिँ हरेक कम्पनीको हुन्छ, त्यसभित्र चाहिँ सबै कुरा के कभर हुन्छ के कभर हुँदैन भन्ने कुराहरू सबै इन्क्लुडेड गरिएको हुन्छ, त्यसलाई चाहिँ कन्डक्ट गरेर हेर्नको लागि चाहिँ सधैँ मेरो कोसिस हाम्रो सिम्पली वुमनबाट पनि कोसिस सधैँ हाम्रो त्यही रहिरहेको छ। अनि अब यो कसरी चाहिँ बाहिर चाहिँ अवेरनेस फैलाउन सकिन्छ भन्ने कुरा गर्दै जाँदा जस्तो हाम्रो सिम्पली वुमनबाट एउटा कोसिस छँदैछ, मेरो आफ्नो पुरै पर्सनल्ली पनि म आफ्नो पेजबाट पनि चाहिँ अथवा मेरो आफ्नै प्रोफाइलबाट पनि मैले इन्फर्मेसनहरू सेयर गर्ने गरेको छु।
र श्रोतावृन्द, उज्जवल पौडेल र प्रेरणा पाहवासँग सहकर्मी दिनिता रिसालले गर्नुभएको कुराकानीलाई तपाईँले हाम्रो वेबसाइट sps.com.au/nepalima पाउन सक्नुहुन्छ। त्यसै गरी एसपीएस अडियो एप डाउनलोड गरेर पनि हाम्रा सबै रिपोर्टहरू आफ्नो समयमा सुन्न सक्नुहुन्छ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।